Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz. सुर्खेत उद्योग वाणिज्य संघले आगामी बजेटमा पार्न भन्दै बीस बुधे मागपत्र सरकारलाई बुझायो। सरकारको ध्यान आकर्षण गराउने अर्थ मन्त्रालयका सल्लाहकार रेग्मीको प्रतिबद्धता।
सुर्खेतमा चालु आर्थिक वर्षको आठ महिनामा क्षयरोगका 367 नयाँ बिरामी थपिए। रोग लुकाउँदा समस्या भएको स्वास्थ्य कार्यालयको भनाई।
प्रधानमन्त्री दाहाल साताव्यापी चीन भ्रमणमा कुनै सन्धि सम्झौता भने नहुने। चिनिया रक्षा मन्त्री नेपालमा।
उत्तर कोरियामा 41% मानिस कुपोषणको चपेटामा रहेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क।
र व्यावसायिक खेलका लागि नेपाली महिला फुटबलका दुई खेलाडी मालदिव्स प्रस्थान। दुबईले जनै $1,500 पाउने।
हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट डिलु र सुचित्राको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। सुर्खेत उद्योग वाणिज्य संघले सरकारको नीति तथा कार्यक्रममा समेटी आगामी बजेटमा पार्न भन्दै बीस बुधे मागपत्र सरकारलाई बुझाएको छ। संघले आगामी बजेटमा समेट्नु पर्ने कुराबारे वीरेन्द्रनगरमा भएको अन्तर्क्रियामा अर्थ मन्त्रालयका प्रमुख सल्लाहकार डाक्टर पूर्णे प्रसाद रेग्मीलाई मागपत्र बुझाएको छ। मागपत्रमा विभिन्न प्रादेशिक स्तरको प्रदर्शनी स्थल निर्माणका लागि बजेट विनियोजन गराउनु पर्ने, सिद्धपाइला हिल स्टेसन निर्माणका लागि आवश्यक प्रक्रिया गरिनुपर्ने, प्रदेश नम्बर 6 को राजधानीका रूपमा रहेको सुर्खेतमा आवश्यक पूर्वाधार एवं भौतिक संरचना निर्माण छिटो सुरु गर्नुपर्ने उल्लेख रहेको छ। यस्तै सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थलको कार्य छिटो सुरु गर्ने, सुर्खेत नेपालगञ्ज रत्न राजमार्ग 2 लेन बनाउनु पर्ने र सुर्खेत दैलेख कालीकोट जुम्ला हुँदै मानसरोवर जोड्ने सडकलाई उच्च प्राथमिकतामा राखी निर्माण कार्य अगाडि बढाउनु पर्ने, साटाखानीमा प्रस्तावित 1,000 बिगाह क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाका लागि काम सुरु गर्नुपर्ने बताएको छ। यसै गरी प्रत्येक जिल्लामा औद्योगिक ग्राम स्थापना गर्नुपर्ने, यस क्षेत्रमा लगानीका सम्भावनालाई मध्यनजर गरी आर्थिक क्षेत्रमा रूपमा घोषणा गर्नुपर्ने, सुर्खेत लगानी वर्ष 2073 प्रस्ताव गरिएको ठूलो लगानीका क्षेत्रहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भित्राउनेतर्फ नेपाल सरकारले ठोस पहल गरिनुपर्ने, पश्चिम सुर्खेतको लखरपाठा तथा सल्यानको गजरी सिमेन्ट कारखाना स्थापनाको प्रक्रिया थाल्नुपर्ने लगायतका माग राखिएको छ। संघका अध्यक्ष प्रकाश अधिकारीले बुझाएको मागपत्र महासचिव गोपाल कृष्ण गिरीले पढेर सुनाउनु भएको थियो।
यस्तै कार्यक्रममा अर्थ मन्त्रालयका प्रमुख सल्लाहकार डाक्टर पुण्य प्रसाद रेग्मीले प्रदेश नम्बर 6 विकासका सम्भावनाहरू धेरै भएकाले स्रोतको पहिचान गरी आर्थिक समृद्धिमा लाग्नुपर्ने बताउनु भएको छ। उहाँले 6 प्रदेश पर्यटकीय, धार्मिक, सांस्कृतिक र आर्थिक रूपले विभिन्न खालका सम्भावना बोकेको प्रदेश भएकाले यसतर्फ सरकारको ध्यान आकर्षण गराउने बताउनुभयो। उहाँले यो प्रदेशका विभिन्न जिल्लाहरू उत्तरीतर्फको चीनसँग जोडेकाले उत्तरी नाका खोल्न पनि पहल चाल्ने प्रतिबद्धता जनाउनुभयो।
हामीले बढी उत्पादन गरेका अथवा बाहिर मार्केट भएका सामान उत्पादन गरेर बिक्री गर्नलाई पनि हाम्रो चाहिने कनेक्टिभिटी चाहियो नि, नाका चाहियो नि, कि उत्तरको खुला गर्नु पर्यो कि दक्षिणको खुला गर्नु पर्यो प्रदेश। त्यस कारणले यो कुरालाई विचार गरेर पनि उत्तर दक्षिणको कनेक्टिभिटी चाहिँ विचार गर्नुपर्छ। त्यस कारणले दक्षिणतिरको अहिले यो प्रदेशको कनेक्टिभिटी सिधा छैन, त्यस कारणले उत्तर जोड्ने चाहिँ छिटो भन्दा छिटो होइन कम्तीमा एक ठाउँबाट हाम्रो चाहिने राम्रो खालको चाहिँ एउटा नाका हामीले राम्रोसँग खोल्न सक्यौँ भने प्रदेशको चाहिने अन्तर्राष्ट्रिय व्यापारमा पनि त्यसले ठुलो।
उहाँले यस क्षेत्रमा रहेका नदीनाला मार्फत विद्युतीय रेलमार्ग बनाउन सरकारले तयारी गरिरहेको भन्दै पर्यटकीय क्षेत्रहरूसँग जोड्ने सुरुङ खन्ने सम्भावना पनि बलियो रहेको बताउनुभयो।
जुम्ला राजमार्गमा ठाउँ ठाउँमा हामीले चाहिने सुरुङ मार्गहरू बनाइदिउँ भनेपछि माथिको ठिक छ, भोलि गएर कृषिको, पर्यटनको, डाँडामा जाँदाखेरि मान्छे जुन एउटा रमाइलो हुन्छ होइन, तल सुरुङबाट छिर्दाखेरि त्यति रमाइलो हुँदैन, माथिको बाटो पनि ठिकै छ र तर चाहिँ मास ट्रान्जिटको लागि, मास ट्रान्सपोर्टेसनको लागि चाहिँ ठुला चाहिँ भनौँ यातायातका साधनहरू चलाउनलाई बाटोघाटो चाहिँ को सुविधा राम्रो हुनुपर्छ। त्यसैले हामीले अहिले यो क्षेत्रमा कहाँ कहाँ टनेलसम्म आउन सक्छ, केरुङ काठमाडौँ त्यसपछि पोखरा लुम्बिनी विद्युतीय रेलमार्गको लागि अब सम्झौता हुन लागेको छ। त्यसपछि हामीले त्यसलाई रारासँग जोड्नलाई चाहिँ लुम्बिनी रारा राजमार्ग चाहिँ यो दाङ त्यसपछि जालकोटको एउटा भाग त्यहाँबाट सिधै एउटा सुरुङ खन्यो भने ताम्ती पुग्ने जुम्ला, त्यसपछि सिधै रारा 7 घण्टा वहाँबाट लुम्बिनीबाट रारा पुग्न सकिन्छ।
नागरिकहरूले कृषियोग्य जमिनमा मनपरी घडेरी बनाउने गलत प्रविधिले गर्दा कृषियोग्य जमिन नाश हुँदै गएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो। सल्लाहकार डाक्टर रेग्मीले यस प्रदेशमा कृषि क्षेत्रको विकासका लागि सम्भावना खोजी गरी काम गरिने बताउनुभयो।
स्थानीय सरकारको नगरपालिका गाउँपालिका अनि ग्राम औद्योगिक क्षेत्र होला, नगर औद्योगिक क्षेत्र होला अथवा प्रदेश स्तरीय औद्योगिक क्षेत्र होला, त्यहाँ औद्योगिक क्षेत्रको लागि चाहिँ किनभने ग्रामीण इलाकामा पनि घरेलु साना उद्योगको लागि पनि तपाईँको सम्भावनाहरू हुन्छ नि, त्यसकारणले ग्राम लेभलमा पनि गाउँपालिका लेभलमा पनि औद्योगिक क्षेत्र छुट्याइदिनु, कृषिको क्षेत्र छुट्याइदिनु पर्यो पकेटेरी अनुसार। प्राविधिकलाई त्यहाँ पठाउन सजिलो भयो, सुन्तलाको प्रविधिलाई त्यहाँ पठाउन सजिलो भयो, त्यसकारणले हरेक गाउँपालिका नगरपालिकाहरूले चाहिँ विज्ञान तथा प्रविधि केन्द्र राख्ने।
उहाँले सरकारले अर्थतन्त्रका तीनवटा खम्बाहरू निजी, सरकारी र सहकारी अनुसार समावेशी विकासको कल्पना गरेको भन्दै अर्थ मन्त्रालयले 9 सदस्यीय सचिवहरूको निर्देशन समिति र प्राविधिक समिति बनाएर प्रत्येक प्रदेशमा गएर प्राविधिकहरूले काम गरिरहेको बताउनुभयो। वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत विमलराज आचार्यले आर्थिक गतिविधिलाई सँगै जोडेर स्थानीय स्तरमा सबैले सहकार्य गरेर अघि बढेमा सफल हुने बताउनु भएको छ। सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले प्रदेश नम्बर 6 लगानीमा जोखिम रहेको क्षेत्र को भन्दै आर्थिक क्षेत्रको रूपमा विकास गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
सुर्खेतमा चालु आर्थिक वर्षको 8 महिनामा 6 रोगका 367 नयाँ बिरामी थपिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ। कार्यालयले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर फागुनसम्म 129 जना महिला र 268 जना पुरुषमा यो रोग सम्बन्धी नयाँ बिरामी फेला परेको जनाएको छ। कार्यालयले 74 जना महिलामा र 39 जना पुरुषमा खकारमा किटाणु देखिएको जनाएको छ। क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतका क्षयकुष्ठ रोग अधिकृत पदम खत्रीले मध्यपश्चिम क्षेत्रमा अघिल्लो वर्षको तुलनामा यो वर्ष बिरामीको संख्यामा कमी आएको जानकारी दिनुभएको छ। गरिब, व्यवसायी, सराई, खुला सिमाना, अशिक्षा र सामाजिक संरचनाका कारण यो रोग निवारणमा चुनौती देखा परेको पनि उहाँको भनाइ छ। कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका क्षयकुष्ठ रोग अधिकृत गणेश भक्त गौतमले बिरामीले नियमित औषधि सेवन नगर्ने समस्याले निरोगीमा समेत रोग सर्ने गरेको बताउनु भएको छ। रोग लुकाएर बस्ने सरकारले संस्कारले गर्दा पनि चुनौती बढेको भन्दै उहाँले बिरामीहरूले स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा लगातार 6 महिनासम्म औषधि सेवन गरेर यो रोग निको हुने बताउनु भएको छ। क्षयरोगको औषधि जिल्ला र स्वास्थ्य संस्थामा खुवाउने व्यवस्था गरेको भए पनि बिरामीहरूले रोग लुकाउँदा समस्या भएको उहाँको भनाइ छ। लामो समयसम्म खोकी लागेको, खकारमा रगत देखिएमा, साँझपख ज्वरो आएमा र शरीर कमजोर हुँदै गएमा स्वास्थ्य संस्थामा तत्काल जाँच गर्न समेत कार्यालयले सबैलाई आग्रह गरेको छ। आज विश्व क्षयरोग दिवसको अवसर पारेर जिल्ला जनस्वास्थ्य कार्यालय क्षेत्रीय अस्पताल र कटकुवा स्वास्थ्य चौकीमा रहेका बिरामीहरूलाई फलफुल वितरण गर्ने पनि जनाइएको छ। यस्तै पश्चिम सुर्खेतमा रहेको साबिकको बिजौरा गाविस र साबिकको गुमी गाविसमा क्षयरोग सम्बन्धी अन्तर्क्रिया कार्यक्रमको पनि आयोजना गरिएको छ।
वैदेशिक रोजगारीका लागि जाँदा आवश्यक सबै जानकारी लिएर मात्रै जान जानकारहरूले सुझाव दिएका छन्। पौरखी नेपाल संस्थाले सुर्खेतको वीरेन्द्रनगरमा गरेको कार्यक्रमका सहभागीले महिलाहरूका लागि वैदेशिक रोजगारी बढी चुनौतीपूर्ण भएकाले यसमा सबै निकाय संवेदनशील हुनुपर्नेमा जोड दिएका छन्। वैदेशिक रोजगारीमा पुरुष समेत जोखिममा पर्ने भए पनि महिलाहरूको शारीरिक अवस्था, कामको जिम्मेवारी, रहन सहन लगायतले बढी चुनौतीपूर्ण हुने भएकाले यसलाई सुरक्षित बनाउन लाग्नुपर्नेमा उनीहरूले सुझाव दिएका हुन्। कार्यक्रममा वैदेशिक रोजगारमा गएर आएका महिलाहरूका अवस्था, भाषा र सिपको अभावमा विदेशमा गएर भोग्नुपर्ने समस्या, सुरक्षित आप्रवासनका लागि अपनाउनुपर्ने सावधानी, वैदेशिक रोजगारमा जाने महिलाहरूको सुरक्षा र उनीहरूका बालबालिकाहरूका निम्ति गरिनुपर्ने सहयोगका विषयमा छलफल गरिएको छ। पौरखी नेपालका केन्द्रीय अध्यक्ष मन्जु गुरुङले कुनै सिप र प्रशिक्षण बिना नै महिलाहरू खाडी मुलुकमा रोजगारीका लागि जाने गरेकाले उनीहरू असुरक्षित बन्दै गइरहेकाले र बढी चुनौती बढेको समेत बताउनु भएको छ। विदेश जानु अगाडि यस्ता न्यूनतम कुरा नजान्दा पनि धेरै नेपाली महिलाहरूले यातना सहनु पर्ने र तलब काटिने अवस्था रहेको उहाँको भनाइ छ। उहाँले सुरक्षित तरिकाबाट मात्रै वैदेशिक रोजगारीमा पठाउन र वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरूलाई घर परिवारमा स्थापित गर्न सरकारले विशेष कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। लीलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। जनता आवास कार्यक्रम अन्तर्गत आर्थिक वर्ष 2073-74 बाँकी र बर्दिया जिल्लामा करिब 16,000 व्यक्ति बढीले आवेदन भरेका छन्। घर निर्माणका लागि बाँकीमा 10,000 र बर्दियामा 6,000 आवेदन भरेको छ। बाँकी र बर्दियामा 2,050 घर निर्माणका लागि कार्यक्रम आएको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ। कार्यालयका इन्जिनियर होमनाथ भूषालले यो वर्ष बाँकेमा 1,020 र बर्दियामा 1,030 घर निर्माण गरिने बताउनुभयो। वादी लोध गन्धर्व राजे समुदाय र दलित आयोगबाट सूचीकृत भएका दलित परिवारका लागि घर निर्माण गरिने उहाँको भनाइ छ। बर्दिया जिल्लामा गत माघ 9 र बाँके जिल्लामा माघ 20 15 दिने सूचना जारी गरी अति विपन्न परिवारका लागि कार्यालयले आवेदन खुला गरेको थियो। मापदण्ड बाहिरका धनी व्यक्तिले समेत आवेदन पेश गरेका कारण कामलाई काममा ढिलाइ भएको छ। दुवै जिल्लामा 10-10 प्राविधिक सहितको टोलीले घरधुरी सर्वेक्षणको कार्य गरिरहेका छन्। हालसम्म बाँकेमा 2,000 भन्दा बढी र बर्दियामा 3,002 घरधुरीको सर्वे भइसकेको छ। 2 कोठा एउटा बरन्डा र टिनले छाएको घरका लागि प्रति घर 2,15,000 बराबरले रकम पाउने छन्। नेपाल सरकारले देशैभरि 53 जिल्लामा यो कार्यक्रम सञ्चालन गरिरहेको छ।
बर्दियाको कृष्णसार संरक्षित क्षेत्रमा कृष्णसारको संख्या बढ्दै गएको छ। चैत्र पहिलो सातादेखि संरक्षित क्षेत्रमा लगातार जन्मिएका कृष्णसारको बच्चा थपिनु र बाँकी रहेका कृष्णसार सुरक्षित नहुनुले संरक्षित क्षेत्रमा कृष्णसारको संख्या बढ्दै गएको हो। अहिले संरक्षित क्षेत्रमा कृष्णसारको संख्या 213 पुगेको छ। 149 पोथी 60 भाले र 4 बच्चा गरी जम्मा 213 रहेको कृष्णसार संरक्षण क्षेत्रका प्रमुख पुरुषोत्तम शर्माले जानकारी दिनुभयो। दुर्लभ जन्तुको रूपमा सूचीकृत कृष्णसार बर्दियाको खैरापुरमा मात्र पाइने गर्दछ। यसअघि 2071 साउनसम्म 300 कृष्णसार रहेकोमा 2071 साउनको बाढीले 40 बगाउँदा चितुवाको आक्रमणमा परि मृत्यु हुँदा खोरेतो रोगका कारण मृत्यु हुँदा र 14 कृष्णसार स्थानान्तरण गर्दा कृष्णसारको संख्या घटेको थियो। यसपटक 30 भन्दा बढी बढ्न सक्ने अनुमान गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल साताव्यापी भ्रमणका लागि चीन जानुभएको छ। हाइनान प्रान्तमा हुने बोआओ सम्मेलनमा सहभागी हुन चीन जानुभएका प्रधानमन्त्री दाहालले यही शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङ लगायत चिनिया उच्च नेतासँग भेटवार्ता तय भए पनि भ्रमणका क्रममा कुनै सन्धि सम्झौता नहुने परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। राष्ट्रपति सीसँग सोमबार बेजिङमा हुने 15 लामो भेटमा दाहालले द्विपक्षीय सम्बन्धका साथै यसअघि नेपाल र चीनबीच भएका विभिन्न सहमति सम्झौता कार्यान्वयनबारे छलफल हुनेछ। चिनिया प्रधानमन्त्री र विदेश मन्त्री भने विदेश भ्रमणमा रहेकाले भेट नहुने परराष्ट्र मन्त्री प्रकाशरण महतले बताउनुभयो। यसैबीच चीन भ्रमणमा जानु अघि प्रधानमन्त्री दाहालले पूर्व प्रधानमन्त्री, पूर्व अर्थमन्त्री, पूर्व परराष्ट्र मन्त्री, पूर्व राजदूत र विज्ञसँग परामर्श गर्नुभएको थियो।
तीन दिने नेपाल भ्रमणमा रहनुभएका चीनका रक्षा मन्त्री जनरल चाङ वाङ काङ भेटवार्तामा व्यस्त रहनुभएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालसँग निवास बालुटरमा भेट गर्नुभएका चाङले नेपाली समकक्षी बालकृष्ण खाँडसँग पनि भेटवार्ता गर्नुभएको छ। चिनिया रक्षा मन्त्रीले आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट तथा आज नै गृहमन्त्री विमलेन्द्र निधिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। रक्षा मन्त्री खाँडको निमन्त्रणामा चाङको नेतृत्वमा 19 सदस्यीय चिनिया प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आएको हो।
नेकपा एमाले स्थानीय निर्वाचनको उम्मेद्वार छनौटको मापदण्ड र विधि निर्धारण गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले उम्मेद्वार छनौटको मापदण्ड पारित गरेको हो। पार्टीमा निरन्तर लागेको पार्टीप्रति प्रतिबद्ध आर्थिक तथा अनुशासनको कारबाहीमा नपरेको समावेशी स्थानीय विकास निर्माणको नेतृत्व गर्न सक्ने र स्थानीय स्तरमा लोकप्रिय हुनुपर्ने लगायतलाई मापदण्ड बनाएको छ। यस्तै वडा अध्यक्ष र सदस्यको उम्मेद्वार वडा कमिटीको सिफारिसमा गाउँ नगर कमिटीको राय सल्लाहमा जिल्ला कमिटीले टुङ्गो लगाउने निर्णय भएको छ। गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेद्वारमा प्रदेश कमिटीले छनौट गर्नेछ। यसमा पनि सम्बन्धित तहको सिफारिस र जिल्लाको राय चाहिने सचिव योगेश भट्टराईले बताउनुभयो। उपमहानगर र महानगरका मेयर र उपमेयरको उम्मेद्वार भने केन्द्रले नै छनौट गर्ने भएको छ। एमाले स्थानीय तहमा कोही बागी उम्मेद्वार उठे समर्थक प्रस्ताव सहितलाई कारवाही गर्ने चेतावनी पनि दिएको छ।
संसद बाहिर रहेका राजनीतिक दलहरूले निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकार र निर्वाचन आयोगसँग माग गरेका छन्। बाबुराम भट्ट नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसहित संसदमा नरहेका 24 राजनीतिक दलहरूले राजधानीमा पत्रकार सम्मेलन गरी स्थानीय तहको निर्वाचनमा भाग लिने वातावरण बनाउन माग गरेका हुन्। उनीहरूले स्थानीय तह निर्वाचन ऐनले संसदमा नरहेका दलहरूलाई दलीय हैसियतमा निर्वाचनमा भाग लिन नपाउने व्यवस्था गरेको भन्दै आपत्ति पनि जनाएका छन्। उनीहरूले निर्वाचनमा भाग लिँदै आएका राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाउने गरी आएको स्थानीय निर्वाचन ऐन खारेज गर्न र सबै दललाई चुनाव चिन्ह प्रदान गरी निर्वाचनमा जाने वातावरण सुनिश्चित गर्न ध्यान आकर्षण गराएका छन्। दलीय पहिचानको आधारमा निर्वाचनमा भाग लिन पाउने वातावरण तत्काल निर्माण गर्न सरकार र निर्वाचन आयोगसँग माग गरेको नयाँ शक्ति पार्टी नेपालका नेता परशुराम तामाङले बताउनुभयो। बहुदलीय व्यवस्थाको विश्वव्यापी मान्यता विपरीत स्थानीय तह निर्वाचन ऐनमा व्यवस्था गरेको 24 दलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
मेरी खबरमा खबरको सिलसिला जारी नै छ। लिला भने यो अर्को विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर केही संक्षेपमा। संविधान संशोधन प्रक्रिया एक साताका लागि स्थगित हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल साताव्यापी भ्रमणका लागि चीन जानुभएको र सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव दिल्लीमा रहेकाले संशोधन प्रक्रिया एक साताका लागि स्थगित हुने भएको हो। सत्तारूढ गठबन्धन र मधेसी मोर्चाले बनाएको संयुक्त कार्यदलले संविधान संशोधनमा लगभग सहमति जुटाएको दावी गरेको छ। अति विवादित सीमाङ्कनको विषय पछि बन्ने सङ्घीय आयोगलाई जिम्मा दिने गरी छाड्न र बाँकी 3 विषयमा मोटामोटी सहमति भएको कार्यदलले जनाएको छ।
सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गर्न न्याय परिषदका नाममा हिजो आदेश जारी गरेको छ। न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वर प्रसाद खतिवडा, केदार प्रसाद चालिस, अनिल कुमार सिन्हा र सपना मल्लको पूर्ण इजलासले सो इजलास गठन गर्न आदेश जारी गरेको हो। अधिवक्ता माधव बस्नेतले संवैधानिक इजलास छिटो गठन गर्न माग गर्दै रिट निवेदन दायर गर्नुभएको हो। संवैधानिक इजलास नहुँदा संवैधानिक विषयका मुद्दामा सुनवाई हुन सकेको छैन। तत्कालीन प्रधान न्यायाधीश कल्याण श्रेष्ठका पालामा संवैधानिक इजलास गठन भए पनि त्यसपछि प्रधान न्यायाधीश सुशीला कार्कीले केही समय कामु रहेर काम गर्नुपर्ने अवस्थामा गठन हुन सकेको थिएन। संवैधानिक इजलास न्याय परिषदले गठन गर्ने व्यवस्था रहेको छ।
सबै खाले मानवाधिकार उल्लङ्घनका घटनाको विरुद्ध एकसाथ भएर लाग्ने मानवाधिकार कर्मीहरूले प्रतिबद्धता जनाएका छन्। स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायले जवाबदेही बनाउने जिल्ला स्तरीय मानवाधिकार निगरानी समूहको आयोजना तथा इन्सेक सुर्खेतको समन्वयमा भएको छलफलमा सहभागीले यस्तो प्रतिबद्धता जनाएका हुन्। समूहका अध्यक्ष नन्द भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकले इन्सेकद्वारा मालारानी र सहारे गाविसमा गठित मानवाधिकार निगरानी समूह, युवा समूह तथा बाल अधिकार चेतना समूहले निकायहरूलाई दबाब दिने निर्णय गरेको छ। यस्तै स्थानीय स्तरमा छलफल गरी कृषि, शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालहरूको बारेमा पहिचान गरेर समस्यालाई न्यूनीकरण गर्न सरकारवाला निकायलाई दबाब दिने निर्णय गरेको छ।
सुर्खेतमा पहिलो पटक सञ्चालित मिस सुर्खेतको फाइनल प्रतियोगिता शनिबार हुने भएको छ। गत माघ 10 सुर्खेतको वीरेन्द्रनगरमा सूत्र मोल्डिङ एन्ड आर्ट क्रिएसनले आयोजना गरेको मिस सुर्खेत 2017 अन्तिम प्रतियोगिता शनिबार वीरेन्द्रनगरको घण्टाघरमा हुने भएको छ। प्रतियोगिताको अन्तिम प्रतियोगिताका लागि निर्णायकको भूमिका निर्वाह गर्न मोडेल दीपक घिमिरे र नायिका सञ्चिता लुइटर वीरेन्द्रनगर आउने सूत्र मोल्डिङ एन्ड आर्ट क्रिएसनका विजय खत्रीले जानकारी दिनुभयो। यसअघिका प्रतियोगितामा कुनै शुल्क नलागे पनि अन्तिम प्रतियोगितामा 500 टिकट शुल्क लाग्ने भएको छ। मिस सुर्खेत प्रतियोगितामा प्रथम हुनेले 50,000 नगद पुरस्कार र राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनेछन्। प्रथम हुनेलाई 50,000, प्रतियोगिताको टप 10 पुग्नेलाई सहभागीको प्रमाणपत्रको व्यवस्था गरिएको र टप 10 सहभागीलाई विभिन्न विधामा उत्कृष्ट छनौट गरिने खत्रीले जानकारी दिनुभयो।
र भेरी खबरमा अब एउटा विदेशको खबर। संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियामा 41% मानिस कुपोषणको चपेटामा रहेको जनाएको छ। उत्तर कोरियामा रहेका हरेक 5 मा दुईजना कुपोषित रहेको राष्ट्रसङ्घको दावी छ। 70% मानिस खाद्यान्नको लागि सहायताको भरमा रहेको भए पनि राष्ट्रसङ्घले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा उल्लेख गरिएको छ। धेरै नागरिक आधारभूत स्वास्थ्य सेवा र सरसफाई सुविधाबाट समेत वञ्चित रहेको एवं बाल मृत्युदर पनि उच्च रहेको राष्ट्रसङ्घले जनाएको छ। 5 वर्ष मुनिका बालबालिका मुख्य गरी झाडा पखाला र निमोनियाकै कारण मृत्युवरण गर्न बाध्य रहेका छन्। करिब 2,50,00,000 जनसङ्ख्या रहेको उत्तर कोरियामा 1,05,00,000 कुपोषित र 1,80,00,000 र भोकमरीको चपेटामा परेको राष्ट्रसङ्घको भनाइ छ। उत्तर कोरियामा सरकारी फर्ममा खेती हुने र त्यसको नियन्त्रण पनि सरकारकै हुने गरेको छ। उत्तर कोरियामा सन् 1990 दशकको व्यापक भोकमरीका कारण लाखौँ जनताको ज्यान गएको छ।
र भेरी खबरको अन्त्यमा एउटा खेल खबर। नेपाली महिला राष्ट्रिय टिमकी स्ट्राइकर साबित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत हिजो मालदिव्स जानुभएको छ। अर्को सोमबारदेखि सुरु हुने फुटसल च्याम्पियनसिपमा मालदिव्स एयरपोर्ट कम्पनी लिमिटेडको क्लबबाट खेल्न उहाँहरू मालदिव्स जानुभएको हो। फुटसलका लागि क्लबले दुवैजनालाई झनै 1,500 अमेरिकी डलर पारिश्रमिक दिनेछ भने खाने बस्ने र आवजातको खर्च पनि बेहोर्ने भएको छ। खेल खबर सँगै बिहानको भेरी खबर सकियो। जानुभन्दा पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेत उद्योग वाणिज्य संघले आगामी बजेटमा पार्न भन्दै 20 बुँदे माग पत्र सरकारलाई बुझायो। सरकारको ध्यान आकर्षण गराउने अर्थ मन्त्रालयका सल्लाहकार रेग्मीको प्रतिबद्धता।
सुर्खेतमा चालु आर्थिक वर्षको 8 महिनामा क्षयरोगका 367 नयाँ बिरामी थपिए। रोग लुकाउँदा समस्या भएको स्वास्थ्य कार्यालयको भनाई।
प्रधानमन्त्री दाहाल साताव्यापी चीन भ्रमणमा कुनै सन्धि सम्झौता भने नहुने। चिनिया रक्षा मन्त्री नेपालमा।
उत्तर कोरियामा 41% मानिस कुपोषणको चपेटामा रहेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क।
र व्यवसायिक खेलका लागि नेपाली महिला फुटबलका 2 खेलाडी मालदिव्स प्रस्थान। दुबईले जनै 1,500 अमेरिकी डलर पाउने।
हवस् त अहिलेलाई बिहानको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु र सुचित्रा बिदा हुन्छौँ। ताजा समाचार स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।